नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, सरकारले गएको मंगलबार आगामी आर्थिक वर्ष 2081-82 को बजेट सार्वजनिक गरेको छ। यो बजेटलाई सरकारले आर्थिक र सामाजिक क्षेत्रमा देखिएका चुनौती सम्बोधन गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेज पनि भनेको छ। साथै आर्थिक सुधारका कार्यक्रम अघि बढ़ाउन आगामी आर्थिक वर्षलाई सरकारले आर्थिक सुधारको वर्ष समेत घोषणा गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलले भने बजेट परम्परागत भएको र उत्साह जगाउने खालको नभएको प्रतिक्रिया समेत दिइरहेका छन्। यता निजी क्षेत्रले भने यस अघि निजी क्षेत्रले उठाउँदै आएका विषय समेटिएकाले आगामी आर्थिक वर्षको बजेट धेरै हदसम्म सकारात्मक भएको भनेर प्रतिक्रिया पनि दिइरहेका छन्। सरकारले घोषणा गरेको 18 खर्ब 60 अर्ब 30 करोड़ बजेट मध्ये चालूतर्फ 11 खर्ब 40 अर्ब, पूँजीगत तर्फ 3 खर्ब 52 अर्ब, वित्तीय व्यवस्थापन तर्फ 3 खर्ब 67 अर्ब विनियोजित छ। सरकारले चालू खर्च घटाउने र पूँजीगत खर्च बढ़ाउने योजना बनाए पनि कतिपय बाध्यकारी खर्चको दायित्वले गर्दा चालू खर्चको आकार बढ़ेको देखिन्छ भने पूँजीगत खर्चमा अपेक्षाकृत रूपमा सुधार हुन सकेको छैन। यस्तै राजस्व संकलनको लक्ष्य पनि चुनौतीपूर्ण देखिन्छ। पछिल्ला दुई वर्ष त राजस्व संकलनमा संकुचन आएको पनि तथ्यले देखाउँदै आएका छन्। आजको अन्तरसंवादमा हामी आगामी आर्थिक वर्षको बजेटका सबल पक्ष, कार्यान्वयनका क्रममा गर्नुपर्ने विभिन्न किसिमका सुधारहरू र बजेटको समग्र परिपाटीमा केन्द्रित रहेर पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ासँग कुराकानी गर्दैछौ। उहाँ योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको गवर्नर भएर काम गरिसकेको व्यक्तित्व समेत हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई कार्यक्रम अन्तरसंवादमा स्वागत छ।
हस्, धन्यवाद।
अब विषय प्रवेश गरौं। आगामी आर्थिक वर्षको बजेटमा खास गरी 5 उद्देश्यका रूपमा उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढ़ाई, लगानी पनि वृद्धि गर्ने, त्यसै गरी मानव संसाधनको पनि विकास गर्ने, स्रोत साधनको समन्वयिक परिचालन र प्रभावकारी सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउने भनेर जुन उद्देश्य राखिएको छ, यी बजेटका उद्देश्यहरूलाई यहाँले कसरी हेर्नु भएको छ?
होइन, बजेटका भाषाहरू सबै सधैँ राम्रै हुन्छन्। बजेटमा 2-3 कुराहरू महत्वपूर्ण हुन्छन्। बजेटबाट घोषणा भएर भोलिपल्ट जे लागू हुन्छ त्यो कुरा, नीतिगत रूपमा जे लागू हुन्छ त्यो प्रभावकारी हुन्छ। दोस्रो, अङ्कहरू प्रभावकारी हुन्छन्। अङ्कहरू चाहिँ के हुन्छ भने त्यो अङ्क प्राप्त गर्नको लागि बाँकी सबै उद्देश्यहरू अथवा रणनीतिहरू कायम गर्ने हो। यसो हुनाले अब यो बजेटको उद्देश्य, प्राथमिकता, रणनीति कुरा चाहिँ के हो भने एउटा बजेट र अर्को बजेटको बिचमा कहिले तलकोलाई माथि, माथिकोलाई तल पार्ने, अलिकति त्यसैको वरिपरि घुम्ने हो। खालि एउटै कुरा चाहिँ आर्थिक सुधार, आर्थिक सुधार भन्नुभएको छ। यो चाहिँ यो शब्दावली र यो कुरा धेरै अघि बढाउँछ। माओवादी केन्द्रको नेतृत्व भएको संयुक्त सरकारको अर्थमन्त्रीले प्रयोग गर्ने चाहिँ संरचनात्मक सुधार, स्ट्रक्चरल ट्रान्सफर्मेसन भन्छौँ हामीले अङ्ग्रेजीमा, त्यो चाहिँ विषय हो जसले आर्थिक सामाजिक रूपान्तरणबाट समाजवादतर्फ लैजाने बाटो तयार गर्छ। आर्थिक सुधार भनेको चाहिँ क्यापिटलिस्टहरूले प्रयोग गर्ने शब्दावली हो, जसमा के हुन्छ भने सानातिना सुधारहरू, त्यो भनेको लिबरलाइजेसनलाई अघि बढाउने, अनि अलिकति प्राइभेटाइजेसनलाई अघि बढाउने, कर्मचारी तन्त्र घटाउने, सरकारको आकारलाई सानो पार्ने, अनि सबै चिज गर्दै गर्दै निजी क्षेत्र प्रधान अर्थतन्त्र बनाउने र सरकारको जिम्मेवारी खुम्च्याउने, यो जिस्ट हो। त्यसैलाई जोड गरेर बजेट बनाइरहनु भएको छ। त्यसो हुनाले मलाई राम्रो खुसी चाहिँ के लाग्यो भने उहाँहरूमा रूपान्तरण भयो। अब मूल प्रवाहको नै राजनीतिमा र मूल प्रवाहकै आर्थिक सोचमा आउनुभएको हो भने त्यो ठिकै छ, अब त्यसमा पनि बहस गर्न सकिएला। तर उहाँको बजेटको प्राथमिकता चाहिँ त्यो आर्थिक सुधार भन्ने शब्दावलीबाट सुरु गर्नु आवश्यक थिएन भन्छु म।
कतिपयले यसपटकको बजेटलाई पनि परम्परागत बजेटकै निरन्तरता भनेर टीका टिप्पणी गरेका छन्। यद्यपि यसपटक जुन सरकारले घोषणा गरेको आगामी आर्थिक वर्षको बजेट छ त्यसमा चाहिँ कृषि, कृषिपछि ऊर्जा, ऊर्जापछि सूचना प्रविधि, त्यसपछि पर्यटन, औद्योगिक विकास, पूर्वाधार निर्माणलाई राखेर प्राथमिकीकरण गरिएको छ। यसरी प्राथमिकीकरण गर्दाखेरि कार्यान्वयन र उपलब्धि हासिलमा के कतिको सहज होला यहाँको बुझाइमा?
एउटा कुरा हामी आम नेपालीको धारणा के छ भने बजेट परम्परागत आयो, बजेटमा पुरानै कुराहरू आए भन्छौँ। बजेटले पुराना कुरा छोड्यो भने सञ्चालनमा रहिरहेका निरन्तर अगाडि बढाउनु पर्ने कार्यान्वयनमा भएका आयोजना छोडेर सबै नयाँ नयाँ आयोजना हालेर बजेटले अनुशासन भङ्ग गर्यो पनि भन्छौँ। त्यसो हुनाले आलोचना गर्न बजेटलाई आलोचना गर्न नागरिकको छुटको कुरा हो, बौद्धिक वर्गका पनि आफ्ना दृष्टिकोण होलान्। मलाई चाहिँ त्यो त्यही ठ्याक्कै त्यही परम्परा पछ्याएको जस्तो मलाई लाग्दैन। अघिल्लो वर्षको परम्परा, अघिल्लो वर्षको र अघिल्लो दुई वर्षको हेर्ने हो भने त्यो परम्परा पक्कै यसले पछ्याएको छैन। यसले केही नयाँ सोचहरू ल्याउन खोजेको छ। अघि मैले भनेको थिएँ अब सोचहरू सोचमा रहने र त्यो कार्यान्वयनमा जाँदाखेरि मात्रै रिजल्टहरू देखिने हुनाले अब त्यसमा हामीले अहिले नै शङ्का नगरौँ, कार्यान्वयन हुन्छ भनौँ। तर मूलत के हो भने अलिअलि पहिलेका प्रवृत्तिबाट अलि फरक ढाँचाले बजेट बनाउन खोजेको चाहिँ मैले सङ्केत पाएको छु। प्राथमिकता त सधैँ त्यही नै हो, कृषिलाई प्राथमिकतामै दिने हो। तर मैले अघि भने अङ्कले असर गर्छ, त्यसको परिणाम चाहिँ अङ्कले देखाउँछ भन्दा जतिसुकै कुरा गरे पनि आगामी दशक कृषिमा लगानी दशक भनिए पनि दुईवटा कारणले त्यो हुँदैछ कि छैन भन्ने पहिलो वर्षकै बजेटबाट थाहा हुन्छ। एउटा कृषिको बजेट, तपाईँ रासायनिक मल बाहेकको कृषिको बजेट निकाल्नुभयो भने, हिसाब निकाल्नुभयो भने त्यो कुल बजेटको 2% तल आउँछ, 1.5% होला। अनि तपाईँको अर्को चाहिँ सिँचाइको बजेट हो, जो कृषिको लागि महत्त्वपूर्ण कुरा हो, त्यसको सामान्य वृद्धि मात्रै हुन्छ। त्यसो हुनाले कृषिमा लगानी दश घोषणा गरिसकेको सरकारले त आफ्नै पाटोमा, सार्वजनिक लगानीकै पाटोमा वात्तै बढाएर कार्यक्रम लिएर आउन सक्नु पर्थ्यो। त्यो नआउँदाखेरि लगानी दशकको घोषणा सरकारले गर्यो, निजी क्षेत्रलाई आह्वान गर्यो, निजी क्षेत्रलाई आह्वान गर्ने ठाउँमा हामी के गर्छौँ, आर्थिक सुधारको कुरा गरेर तिनै वित्त बजारमा लगानी बढाउने कुराहरू, घर जग्गामा लगानी बढाउने कुराहरू, अथवा हलुका सेवा उद्योगमा लगानी बढाउने कुराहरूमा प्रोत्साहन दिन्छु। कृषिमा लगानी बढाउनको लागि आर्थिक सुधार होइन, आर्थिक संरचनागत परिवर्तन गर्नुपर्ने हुन्छ। यस्ता कुराहरू चाहिँ अझै मिलाउनु पर्ने मैले देखाएको छु।
जस्तो आगामी आर्थिक वर्षको बजेटमा दुईवटा क्षेत्रहरू, खास गरी ऊर्जा र सूचना प्रविधिको क्षेत्रलाई अलिकति बढी प्राथमिकता दिएको देखिन्छ। अब ऊर्जा र सूचना प्रविधिलाई अबको दिनमा यसले आर्थिक प्रगति हुन्छ भनेर पनि भनिएको छ र प्राथमिकता पनि त्यही अनुसार दिएको छ, यसलाई यहाँले कसरी हेर्नुहुन्छ?
एउटा के हो भने बजेटले नागरिकहरूमा आशा जगाउने, व्यवसायहरूमा आशा जगाउने, अहिले निराश व्यवसायी जगतलाई कमसे कम के हुन्छ है देशमा भन्ने भरोसा गराउने सन्दर्भमा अर्थमन्त्रीज्यूले एउटा आर्थिक सुधार गरेर निजी क्षेत्र अनुकूलको वातावरण बनाउँछु, त्यसको लागि चाहिँ दुईवटा क्षेत्रगत रूपमा हेर्ने भने सूचना प्रविधि र ऊर्जा क्षेत्रमा हामी ठुलो फड्को मार्छौँ भन्नुभएको छ। अब ऊर्जा क्षेत्रको फड्को मार्ने कुराहरूमा चाहिँ अब हाम्रो निर्यातको बजार सुनिश्चित हुन्छ अनि त्यसकारणले हाम्रो चाहिँ लगानी पनि सुनिश्चित हुन्छ भन्ने एउटा मान्यता होला। अब त्यसमा चाहिँ अहिले हाम्रा भारतसँग भएका सम्झौताहरूको डिटेलमा गएर भोलि त्यो व्यापारका मोडालिटीहरू तय गर्दाखेरि कति अवरोध आउँछन् त्यसमा हामी सतर्क भएरै अघि बढ्नुपर्छ, किनभने हामीले हाम्रो छिमेकसँगको ऊर्जा सम्बन्धलाई व्यापारिक सम्बन्धको रूपमा मात्र हेर्नु हुँदैन, यो राजनीतिक रूपमा यो गल्ती हुन्छ। भारतसँगको व्यापारिक सम्बन्ध भनेको हाम्रो रणनीतिक सम्बन्धको रूपमा भारतले लिने गरेका छ। भारतले कहिलेकाहीँ राजनैतिक आफ्नो स्वार्थ, राजनीतिक चाखलाई परिपूर्ति गर्ने माध्यमको रूपमा लिएको छ, भोलि ऊर्जालाई पनि त्यसरी नलेला भन्न सकिँदैन। त्यसो भएको हुनाले ऊर्जा क्षेत्रलाई एउटा मात्रै बजारलाई हामीले चाहिँ केन्द्रित गरेर विकास गर्छु भन्दा सतर्क हुनुपर्ने कुरा म आजैदेखि नै यो भन्न चाहन्छु। दोस्रो चाहिँ सूचना प्रविधिको सन्दर्भमा ठिक छ, सूचना प्रविधिमा हामी 10 खर्बकै कारोबार गरौँला, तर हामीले सूचना प्रविधिमा गर्नुपर्ने कुरा चाहिँ 10 वर्षको योजना बनाएर होइन, 1 वर्षभित्र यो गरेर यो गर्छौँ भन्ने हो। यसको लागि त्यति लामो समय सूचना प्रविधिले पर्खिँदैन। त्यो बेला अहिलेको सूचना प्रविधि को जुन युग छ, चौथो औद्योगिक क्रान्तिको युग भन्छौँ, त्यो बेला त 5 औद्योगिक क्रान्तिमा प्रवेश गरिसकेका हुन्छ र त्यो सूचनाको माध्यम के हुन्छ हामीलाई थाहा नै हुँदैन। त्यसो भएको हुनाले अहिले हामीले गर्ने कुरा चाहिँ के छ भने, ठिक छ, आगामी वर्ष बजेटबाट हामीले भन्नुपर्ने कुरा यति हुन्थ्यो कि सूचना प्रविधिबाट हामी 1 खर्बको कारोबार गर्छौँ, 5 लाख मान्छेलाई रोजगारी दिन्छौँ, या 2 खर्ब आमदामी गर्छौँ, 5 लाख मान्छेलाई रोजगारी दिन्छौँ, त्यसको लागि सिप विकास तालिम र उहाँहरूलाई करको दायरामा लिएर आउन, राजस्वको दायरामा लिएर आउन र औपचारिक अर्थतन्त्रको दायरामा लिएर आउन र उहाँहरूले आर्जन गरेको विदेशी मुद्रा औपचारिक च्यानलबाट देशमा ल्याउनको लागि काम गर्नेछु, त्यति भनेको भए पुग्थ्यो। अहिले यो धेरै ठुल्ठुलो कुरा गरेपछि आशा त जगायो तर हुन्छ के भन्ने भरोसा चाहिँ प्राप्त भइराखेको छैन। त्यसबाट
सरकारले चालू खर्च हरसम्भव घटाउने र पुँजीगत खर्च, जसलाई हामीले विकास खर्च पनि भन्छौं, त्यसलाई अधिकतम बढाउने घोषणा गर्दा गर्दै पनि हरेक वर्षको बजेटमा चालू खर्चको हिस्सा धेरै र पुँजीगत खर्चको हिस्सा कम हुँदै आएको छ। अहिले पनि बजेटलाई हेर्ने हो भने त्यही नै प्रकारको छ। चालू खर्चबाट पुँजी सिर्जना खासै हुँदैन भनेर पनि भनिन्छ। पुँजीगत खर्च भनौं या विकास खर्चलाई व्यापक मात्रामा बढाई विकास निर्माणका कार्यहरू गर्न सके त्यसले उत्पादन र उत्पादकत्व वृद्धि गर्छ भनेर भनिएको छ। यहाँनिर सरकारको उद्देश्य र बजेटमा कता कता तालमेल नमिलेको हो कि जस्तो पनि देखिन्छ नि डाक्टर साहब।
होइन, यो चाहिँ यो सार्वजनिक वित्तको विश्लेषणको विषय हो। धेरै मान्छेहरूलाई पुरानो ढाँचाको साधारण खर्च, विकास खर्च अनि यो साधारण अथवा चालु खर्च र पुँजी खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था बिचको फरक चाहिँ यो नयाँ अवधारणाहरू भएकोले धेरै कुराहरू थाहा छैन, हामी पुरानै बानीमा अभ्यस्त छौँ। कुरो के हो भने तपाईँले भनेको चालु खर्च भनेको सबै अनुत्पादक होइन, चालु खर्चबाट पनि पुँजी निर्माण हुन्छ। जो वित्तीय हस्तान्तरण भइकन जाने पैसा हो, एउटा उदाहरणको लागि प्रदेश र स्थानीय तहमा पुँजीगत खर्च हुन जाने पैसा जुन हामी वित्तीय हस्तान्तरणबाट पठाउँछौँ, तल र तल पुँजीगत खर्च हुन्छ। प्रदेशमा त लगभग 2/3 खर्च पुँजीगतै हुन्छ, स्थानीय तहमा पनि 40%-50% खर्च पुँजीगतै हुन्छ, तर त्यो पैसा सङ्घबाट वित्तीय हस्तान्तरण भएर जान्छ, चालु खर्चमा जान्छ। र त्यसै हस्तान्तरण भएर जाने पैसा सबै नै फेरि तपाईँले यो चालु यो चाहिँ अनुत्पादक हो भन्न पनि मिल्दैन। शिक्षा स्वास्थ्यमा हुने अधिकांश लगानीहरूको पैसा चालु खर्चमा हुन्छ, त्यो चालु खर्च भन्ने बित्तिकै मानव पुँजी निर्माण गर्ने खर्चलाई हामीले पैसालाई लगानी होइन भन्न पनि मिल्दैन। यस्ता धेरै कुराहरू हुन्छन्, यसमा बहस गर्न सकिन्छ। तर मुख्य कुरो के हो भने ठेक्का पट्टा लाग्ने, अहिलेको विषय तपाईँले भनेको चाहिँ ठेक्का पट्टा लाग्ने र निर्माण व्यवसायीहरूले ठ्याक्कै काम पाउने र निर्माण सामग्रीको व्यापार कारोबार बढ्ने भनेको चाहिँ त्यही पुँजीगत खर्च हो। त्यसो हुनाले हामीले चाहिँ त्यहाँनिर भन्ने गर्छौँ, यही पुँजीगत खर्च त यति मात्रै राखेको कारणले अपेक्षित लगानीको अपेक्षा र आर्थिक वृद्धिको अपेक्षा पुरा हुँदैन कि भन्ने गरिन्छ। त्यो हदसम्म चाहिँ तर्क ठिक हो। अब बाँकी रह्यो वित्तीय व्यवस्था। वित्तीय व्यवस्था नै हो अहिलेको हाम्रो लागि सबैभन्दा चुनौतीको कुरा, 2-3 प्रकारले। पहिलो कुरा, अहिले जति पनि बजेटको आकार बढेको छ त्यो चाहिँ आन्तरिक ऋणको व्यवहार वात्त बढेको कारणले बढेको व्यवहार हो। अब दोस्रो कुरा चाहिँ वित्तीय व्यवस्थामा हाम्रा कतिपय हाम्रा संस्थानहरूसँगका हाम्रा दायित्वहरू पनि छन्। हामीले मानिलिनुहोस् नेपाल विद्युत प्राधिकरणलाई लगानी गर्नुपर्ला, नागरिक उड्डयन प्राधिकरणमा लगानी गर्नुपर्ला, एयरपोर्टको विस्तार गर्नुपर्ला, यस्ता कुराहरू कतिपय कुराहरू वित्तीय व्यवस्थापनमा आउँछन्। ती कुराहरू पनि फेरि पुँजीगत लगानीकै विषयहरू हुन्छन्। त्यसो हुनाले हामीले म चाहिँ समग्र बजेटको आकार र त्यो बजेटको खर्च कहाँ कहाँ कसरी भइरहेको छ भन्ने कुरालाई बढी प्राथमिकता दिन्छु। यो 3 किसिमको वर्गीकरणमा सीमित भएर पुँजीगत खर्चको मात्रै कुरा गर्ने विषय भनेको चाहिँ निर्माण व्यवसायले हो, उहाँहरूको सन्दर्भमा यो त्यसमा सीमित हुनु ठिक हो। तर अर्थशास्त्रीहरूले चाहिँ यो 3 टैलाई एकै ठाउँ राखेर विश्लेषण गर्नुपर्छ।
यो पुँजीगत खर्चको सन्दर्भमा विगतदेखि नै समस्या छ भनेर पनि भनिएको छ। म थोरै बजेटको प्राविधिक पक्षतिर केन्द्रित भए सरकारको वार्षिक बजेटलाई आवाधिक योजनासँग र बजेटलाई कार्य सम्पादनसँग जोड्ने जुन हाम्रो यो मध्यकालीन खर्च यो संरचनाको अभ्यास राम्रोसँग नहुँदा विकास निर्माणमा बजेट वितरण र विकास कार्य अलि अव्यवस्थित भएको हो कि भन्ने यो गुनासो पनि छ। यहाँले यसलाई कसरी हेर्नुहुन्छ?
एउटा चाहिँ यो यो वर्षको आगामी वर्षको बजेटको राम्रो पक्ष के हो भने सोह्रौँ योजना जो नेपाल सरकारबाट स्वीकृत भइसकेको छ, सोह्रौँ योजनाका लक्ष्य उद्देश्य लक्ष्यहरू टा भनेको गन्तव्यहरू र कार्यक्रमहरूलाई तालमेल मिलाएर अघि लिएर आएको छ। अब मध्यकालीन खर्च संरचना पनि बनेको छ भन्ने सुनेको छु, मैले हेर्न पाएको छैन। सुल्टो बाटो चाहिँ के हो भने अब मध्यकालीन खर्च बजेट योजना बन्यो, मध्यकालीन खर्च संरचना बन्यो, त्यसको आधारबाट आवधिक के अरे वार्षिक बजेट बन्यो, यो बाटो हो। यही बाटोमा अहिले गएको छ सरकारको बजेट प्रणाली चाहिँ, त्यो हदसम्म ठिकै हो। अब कुरा चाहिँ केमा चाहिँ आउँछ भने मध्यकालीन खर्च संरचनामा उल्लेख भएका आयोजनाहरू जसको विस्तृत सर्वेक्षण गरिएको हुन्छ, सम्भाव्यता अध्ययन गरिएको हुन्छ, वातावरणीय मूल्याङ्कन गरिएको हुन्छ, अरू सबै प्रकारले यो आयोजना अघि बढाउन ठिक छ भनिएको हुन्छ, त्यस्ता आयोजनाहरू मध्यकालीन खर्च संरचनामा पर्ने र जसको स्रोत व्यवस्थित गर्न सकिने तहको हुन्छ त्यसलाई त्यहाँ राख्ने र त्यसको आधारबाट त्यसको एक खण्ड रकम चाहिँ तीन वर्षको हुन्छ मध्यकालीन खर्च संरचना, एक वर्षको त्यो कार्यक्रम चाहिँ बजेटबाट प्रतिबिम्बित गर्ने कुरा त यही हो। त्यसो हुँदाखेरि अब अहिले कतिपय राखिएका कार्यक्रमहरू त्यो त्यो फिल्टरबाट, फिल्टर भनेको त्यहाँबाट छानिएर आएका छन् त भन्दाखेरि पक्कै पनि छैनन् कि सोह्रौँ योजनामा नै नभएका कतिपय कुराहरू अहिले बजेटमा प्रवेश गरे। अब त्यसले के लाग्छ भने आगामी दिनहरूमा सोह्रौँ योजनाका कतिपय कार्यक्रमहरू पो चाहिँ अलिक छायामा परेर नयाँ कार्यक्रमहरू बजेटमा प्रवेश गर्दै आउने हुन् कि भन्ने जस्ता विषयहरू प्रवेश गर्ने डर भएको छ। यसमा चाहिँ बेलैमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय बिच, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालय बिच समन्वय भएर बजेट चाहिँ नितान्त योजनाको खाकाभित्र र मध्यकालीन खर्च संरचनाको खाकाभित्र आउने परिपाटी बसाल्दै जानु चाहिँ आर्थिक सुधारको एउटा पाटो हो जुन अर्थमन्त्रीज्यू चुक्नुहुन्छ कि भन्ने मलाई लागिरहेको थियो। कतिपय आयोजनाको हकमा त्यो चाहिँ स्लिप भएको मैले देखेको छु। जस्तो भनौँ त्रिभुजको कुराहरू छ, यो निजगढको एयरपोर्टको विषयहरू छ, अरू कतिपय यस्ता कुराहरू छन् जुन विषयहरू परिपक्व ढङ्गले अघि नबढिकन बजेटमा चाहिँ उल्लेख गर्न भ्याइसकिएको छ। यस्तो कुराहरू चाहिँ ल्याउँदाखेरि बजेटको साख गिर्छ, योजना आयोग र अर्थ मन्त्रालयले यसमा विचार पुर्याउनु पर्छ।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवाद कार्यक्रममा हामी बजेटबारे केन्द्रित रहेर पूर्व अर्थमन्त्री एवं आर्थिक मामिलाका विज्ञ व्यक्तित्व डाक्टर युवराज खतिवड़ासँग कुराकानी गरिरहेका छौं। डाक्टर साहब, कुराकानीलाई अगाडि बढ़ाउँ। अर्थतन्त्रका आन्तरिक सूचकहरू अहिले पनि सकसपूर्ण अवस्थामा नै रहेको तथ्य तथ्याङ्कले देखाउँछ। आगामी आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य 12.60 अर्बको राखिएको छ। यो लक्ष्य भेटाउन अब कतिको सम्भव छ? यहीँनेरि मैले अर्को प्रश्न पनि सोध्न चाहे, चालू खर्चतर्फ केन्द्रित हुने हो भने पनि अब विगतमा सरकारले नै गठन गरेको सार्वजनिक खर्च पुनरावलोकन आयोग, उच्च स्तरीय प्रशासन सुधार आयोगले चालू खर्च घटाउन, एउटै प्रकृतिका निकाय गाभ्न, अनावश्यक भए खारेज गर्न, विभाग र मन्त्रालयको संख्या सम्भव भएसम्म घटाउन पनि सुझाव दिएको थियो। एकातिर हाम्रो चाहिँ राजस्व संकलन संकुचन हुँदै जाने र अर्कोतर्फ पुँजी सिर्जना नगर्ने तर्फको चालू खर्च बढ्ने हो भने अलिकति समस्या हुने हो कि? यो दुईटा राजस्व संकलन र चालू खर्चको सन्दर्भलाई जोडेर भनिदिनुहोस् न।
धन्यवाद। एउटा चाहिँ के हो भने हाम्रो राजस्वले हाम्रो चालू खर्च धान्न नसक्ने भयो भन्ने चिन्ता हामी सबैको हो। अब त्यसको दुईटा बाटो हो, कि चालू खर्चलाई नियन्त्रण गर्न सक्नु पर्यो, कि राजस्वको आधार बढाएर राजस्व संकलन बढाउनु पर्यो। म चाहिँ व्यावहारिक आर्थिक व्यवस्थापनमा लागेको मान्छे हुनाले सुझाव दिएर यहाँ यहाँ चालु खर्च घटाउनु छ भनेर जतिसुकै हामीले प्रयास गरे पनि र विभिन्न आयोग अथवा मैले नै पनि सार्वजनिक खर्च पुनरावलोकन आयोग बनाएकै हो, उहाँहरूलाई नै त्यो नेतृत्वमा दियो भने पनि त्यहाँ भएका सबै कुरा कार्यान्वयन गर्न सकिँदैन। हेर्नुहोस्, त्यो व्यावहारिक सबै कुराहरू हुनै सक्दैन। तपाईँ अहिले देशमा मन्त्रालयको संख्या घटाउने, देशमा चाहिँ प्रशासनिक इकाइहरू घटाउँदै लैजाने या देशका कतिपय हाम्रा संस्थानहरू बन्द गर्दै लैजाने यस्तो कुराहरू गरिरह्यो भने एउटा सामान्य काम नलाग्ने संस्था त हामीले बन्द गर्न नसकेको अवस्थामा यो राजनीतिक रूपमा यी असम्भव कुराहरू हामीले प्राज्ञिक रूपमा छलफल मात्रै गरेर कुनै अर्थ रहँदैन। कतिचोटि भयो मितव्ययताको सिद्धान्त र मितव्ययताको चाहिँ नीति पास गरेको क्याबिनेटले विदेश भ्रमण अहिले पनि भनिया छ होइन सारा कुराहरू भनिया छ तर केही पनि भइराखेको छैन। यसको तात्पर्य त्यहाँ ठाउँ छैन होइन होला चालु खर्च घटाउने ठाउँ संवेदनशील ठाउँहरू छन्। उदाहरणको लागि अहिले सबभन्दा धेरै पैसा कहाँ खर्च भएको छ दुईवटा ठाउँमा मैले पैसा चाहिँ असाध्य धेरै पाँच वर्षको अवधिमा सबभन्दा धेरै पैसा बजेट कहाँ बढेछ भनेर हेर्ने हो भने एउटा मैले देखेको छु सामाजिक सुरक्षामा तीन गुणा बढेको छ अनि अर्को बढेको छ गृह प्रशासनमा होइन सामान्य प्रशासनमा र गृह प्रशासनमा सबैभन्दा बढी बढेको छ। अब हामीले यस्ता कुराहरूमा राष्ट्रिय सुरक्षासँग जोडिएका विषयहरूमा या चाहिँ समाज कल्याणसँग जोडिएका विषयहरूमा भत्तै चालु खर्च घटाइहाल्छु भनेर हुँदैन। अरू पानी बिजुली आदि इत्यादि मसलन्द यस्तोमा घटाउँदाखेरि खुब भए 5-7% बजेट कम होला त्यो कुनै ठुलो समाधान होइन। समाधान चाहिँ के हो भने राजस्वको आधार बढाएर राजस्व चो आउट नियन्त्रण गरेर राजस्व बढाउने हो। अब तपाईँले सोधेको राजस्वको प्रश्नमा अहिलेको राजस्वको अनुमान 12-60 होइन 14-19 हो। सङ्घले उठाउने राजस्व 14-19 हो। त्यसमा त्यो 14-19 डेढ खर्बभन्दा माथिको राजस्व बाँडफाँडबाट पठाइसकेपछि अनि 12-60 चाहिँ नेपाल सरकारको खास गरी सङ्घको खर्चको स्रोत बेहोर्नको लागि प्राप्त हुने राजस्व मात्रै हो। त्यसो हुँदा हामीलाई के लाग्न सक्छ भने यो 12-60 त ठिकै छ रियलिस्टिकै छ भन्ने लाग्न सक्छ। त्यो होइन 14-19 हो। त्यति राजस्व उठाउन सक्नुपर्छ त्योभन्दा अझ बढी उठाउन सक्नुपर्छ। त्यसको लागि राजस्व प्रशासनलाई ढङ्गले चलाउने आँट चाहिँ अर्थ मन्त्रालयमा हुनुपर्छ।
हुन्छ यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद। आदरणीय श्रोताहरू आजको अन्तर्सम्वादमा हामीले बजेटबारे केन्द्रित रहेर पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडासँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।